الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وأن سعيه سوف يرى ثم يجزاه الجزاء الأوفى وأن إلى ربك المنتهى وأنه هو أضحك وأبكى وأنه هو أمات وأحيا وأنه خلق الزوجين الذكر والأنثى من نطفة إذا تمنى وأن عليه النشأة الأخرى وأنه هو أغنى وأقنى وأنه هو رب الشعرى وأنه أهلك عادن الأولى وثمود فما أبقى وقوم نوح من قبل إنهم كانوا هم أظلم وأطغى والمؤتفكة أهوى فغشاها ما غشى فبأي آلاء ربك تتمارى هذا نذير من النذر الأولى أزفت الآزفة ليس لها من دون الله كاشفة أفمن هذا الحديث تعجبون وتضحكون ولا تبكون وأنتم سامدون فاسجدوا لله واعبدوا. صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته. وأن إلى ربك المنتهى، اور یہ کہ آپ کے پروردگار تک پہنچنا ہے. وأنه هو أضحك وأبكى، اور یہ کہ اسی نے رلایا اسی نے ہنسایا اور رلایا. وأنه هو أمات وأحيا، اور یہ کہ اسی نے موت دی اور زندگی دی. وأنه خلق الزوجين الذكر والأنثى، اور یہ کہ اس نے جوڑا پیدا کیا نر اور مادے کا. من نطفة اذا تمنا، ایک بوند سے جب وہ ٹپکائی جاتی ہے، ایک نطفے سے جب وہ ٹپکایا جاتا ہے. وَأَنَّ عَلَيْهِ النَّشْأَةَ الْأُخْرَى، اور یہ کہ اسی کے ذمے دوسری مرتبہ پیدا کرنا ہے. وَأَنَّهُ هُوَ أَغْنَى وَأَقْنَى، اور یہ کہ اسی نے غنی بنایا اور فقیر بنایا. وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَ اور یہ کہ وہی شعرا ستارے کا رب ہے. وَأَنَّهُ أَهْلَكَ عَادًا الْأُولَى اور یہ کہ اس نے قدیم عاد کو ہلاک کیا. وَثَمُودَ اور ثمود کو. فَمَا أَبْقَى بس اس نے باقی نہیں چھوڑا. وَقَوْمَ نُوحٍ مِّن قَبْلِ اور اس ان سے پہلے قوم نوح کو. انہم کانو ہم اظلم و ادغا بے شک وہ تو بڑے ظالم اور بڑے سرکش تھے. والمتفقتا ہوا اور پلٹی ہوئی بستی کو گرایا. فغشاہا ما غشا بس اس پر چھائی وہ چیز جو چھائی. فبأي آلاء ربك تتمارى بس تو اپنے پروردگار کی نعمتوں میں سے کس کے بارے میں جھگڑے گا. هذا نذير من النذور الاولى یہ پہلے ڈرانے والوں میں سے ایک ڈرانے والا ہے. عزیفت العازفہ قریب آنے والی قریب آ پہنچی. لیس لہا من دون اللہ کاشفہ اس کو اللہ کے سوا کوئی ہٹانے والا نہیں ہے. افمن هذا الحدیث تعجبون کیا پھر تم اس بات سے تعجب کرتے ہو. وتضحکون ولا تبکون اور ہنستے ہو اور روتے نہیں ہو. وَأَنْتُمْ سَامِدُونَ اور تکبر کرتے ہو. فَاسْجُدُوا لِلَّهِ وَاعْبُدُوا اللہ کو سجدہ کرو اور عبادت کرو. گزشتہ ہفتے کی نشست میں یہ عرض کیا گیا تھا کہ کتب تفاسیر میں ان آیات کے نزول کا ایک سبب ملتا ہے جسے سبب نزول کہا جاتا ہے, شان نزول کہا جاتا ہے. اور وہ یہ ہے کہ ولید بن مغیرہ, یہ حضرت خالد بن ولید رضی اللہ تعالی عنہ کا باپ ہے, کفر کی حالت میں مرا. لیکن جب وہ اللہ تعالی شانہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کی باتیں سنتا تھا, قرآن مجید کی آیات سنتا تھا, تو دل اسلام کی طرف مائل ہوتا تھا اور بالآخر اتنا مائل ہو گیا کہ اس نے فیصلہ کر لیا ایمان قبول کرنے کا. اور جب ایک شخص ایسی جگہ پہ رہتا ہے جہاں دو پارٹیاں ہوتی ہیں, ہاسٹائل انوائرمنٹ ہوتا ہے, یہ ہمارا حلقہ یہ ان کا حلقہ, ہم اس گروپ کے لوگ اس گروپ کے لوگ, ہم اس مسجد کے لوگ اس گروپ اس مسجد کے لوگ, تو ایسے موقع پر خود تو کچھ تو اللہ کے وہ خوش نصیب بندے ہوتے ہیں جن کے دلوں میں آخرت کی فکر ایسی قوت کے ساتھ پیوست ہو جاتی ہے کہ وہ پھر کسی چیز کی پرواہ نہیں کرتے اور میدان میں کود پڑتے ہیں, اپنے فائدے کو وہ دیکھتے ہیں. میں یہ کہا کرتا ہوں کہ سیلفشنس خود غرضی ایسی چیز ہے جسے ہمارا دین پسند نہیں کرتا, منع کرتا ہے خود غرضی سے. اور آج کل پوری دنیا میں जो फसाद नजर आता है उसके पीछे तीन चीजें कार फरमा है, एक खुद पसंदी, मैं बहुत अच्छा, मैं परफेक्ट, मैं बहुत अच्छा, मैं कामिल बाकी सब नाकिस, मैं अच्छा बाकी सब बुरे, और दूसरी चीज खुद राई, मैं सही बाकी सब गलत, खुद पसंदी मैं अच्छा बाकी सब बुरे, और खुद राई मेरी राय सबसे अच्छी, मैं सही ये गलत, और तीसरी चीज खुद गर्जी कि सब कुछ मुझे मिलना चाहिए, दूसरों को मिले न मिले, ये तीनों चीजें मजमूम हैं। खुद पसंदी भी छोड़ो, खुद राई भी छोड़ो, खुद गर्जी भी छोड़ो। खुद पसंदी अपने को सबसे कमतर समझो, अपने को सबसे घटिया समझो, और खुद राय अपनी राय को हमेशा मुत्तहम समझो। इसका मतलब ये कि बेहतर से बेहतर राय जहन में आए तो हमेशा दूसरे से मशवरा करो, हो सकता है कि आपकी राय गलत हो, और फिर दूसरे की राय अगर समझ में आ जाए तो उसे कबूल कर लो। और खुद गर्जी, दूसरों के लिए जीना सीखो, अपने लिए नहीं, अपने लिए तो जानवर भी जीते हैं, दूसरों के लिए जीना सीखो, सेल्फिशनेस नहीं होना चाहिए। लेकिन मैं ये कहा करता हूं कि दीन के मामले में हर शख्स को सेल्फिश बनना चाहिए, खुदगर्ज बनना चाहिए। मेरी अपनी आखिरत बनाने के लिए मैं किसी और की परवाह क्यों करूं? मैं ईमान कबूल करना चाहता हूं, मेरी अम्मी मना करती है, मैं क्यों मानूं अम्मी की? अम्मी की खातिर मैं जहन्नम में जाऊं, अब्बा की खातिर मैं जहन्नम में जाऊं? दीन के मामले में जब दिल दिमाग में ये बात उतर जाए कि मेरी आखिरत के लिए फुना चीज मेरे लिए बेहतर और मुफीद है, तो फिर दाएं बाएं आगे पीछे नहीं देखने का कि लोग क्या कहेंगे, उंगली उठेगी मेरे ऊपर। अल्लाह के लिए जिल्लतें तो बर्दाश्त करनी पड़ती है, अंबिया अलैहिस्सलाम ने भी की थी और तमाम वारिसीन अंबिया ने की थी। तो एक हॉस्टाइल एनवायरमेंट था, दो पार्टियां थी, इसलिए दिल में जब ये दाईया पैदा हुआ कि मुझे ईमान कबूल करना चाहिए, तो दोस्तों के सामने जरा उसने तज़किरा किया देखने के लिए कि क्या रिस्पॉन्स मिलता है, रिएक्शन किया है, बस इसमें फंस गया। दिल को दस्तक दी थी अल्लाह ने, ईमान कबूल कर लेना चाहिए था, वो दोस्तों से मशवरा करने के लिए गया, तो उनमें से एक ने ये कहा कि तुम मुझे कुछ पैसे दे दो, आखिरत पर तो हमारा ईमान है ही नहीं कि मरने के बाद कोई जिंदगी है, लेकिन अगर बिलफर्ज वत तकदीर आखिरत हुई तो तुम मुझे इतनी रकम दे दो, और अगर ये मजहब सही है और अल्लाह ताला शानहू तुम्हारी पकड़ करेंगे तो तुम्हारा अजब मैं उड़ लूंगा। महरूम हो गया ईमान से। तो उसके जवाब में ये आयत नाजिल हुई, अफरईत अल्लज़ी तवल्ला, कि आपने देखा उस शख्स को जिसने मुंह फेरा, हमने उसका मुंह सिराते मुस्तकीम की तरफ कर दिया, दिल में बात डाल दी, लेकिन किसी की बात में आकर के मुंह फेर लिया, वलीद बिन मुगीरा। और शाने नुजूल तो वलीद बिन मुगीरा के बारे में है, मगर इसको हर शख्स पर चस्पा किया जा सकता है, कुरान मजीद तक आने वाले इंसानों पर। जिसके सामने हक खुल जाए फिर भी वो हक को कबूल न करे और चेहरा फेरे, वो इसका मिसदाक है। चाहे वो कुफ्र का मामला हो या अल्लाह की नाफरमानी का मामला हो, इस्लाम आश्कारा हो गया फिर भी ईमान कबूल नहीं किया, तो क्या आपने देखा उस शख्स को कि जिसने मुंह फेरा और हक बात सामने आ गई कि जिस चीज को तुम जायज समझ रहे थे वो नाजायज है, जिस चीज को तुम नाजायज समझ रहे थे वो जायज है, उसके बाद भी कहता है कि मैं नहीं मानता। क्या आपने देखा उस शख्स को जिसने मुंह फेरा, किसी आलिम की मुलाकात के नतीजे में दिल ने कबूल कर लिया कि मैं गलत हूं लेकिन फिर भी जाहिर में नहीं मानता। क्या आपने देखा उस शख्स को जिसने मुंह फेरा, वह आता कलीरन वाकदा, और थोड़ा दिया और फिर सख्त हो गया। थोड़ा दिया का मतलब यह है कि उसने कुछ पैसे दिए, उसने फिर कहा कि यार आखिरत का मामला है, वहां का अजाब मुझे सहना है, और थोड़ी रकम दे दो। दूसरी मरतबा दिया, तीसरी मरतबा फिर आ गया, उसका भी पेट नहीं भर रहा था, उसने भी सोचा होगा कि अच्छा हमक मिल गया है, तो तीसरी मरतबा रुक गया और उसने कहा ऐसा करते हैं कि हम एक दस्तावेज बना लेते हैं कि मुझे तुमको इतनी और रकम देनी है। तो कहा थोड़ा दिया वह अकदा और सख्त हो गया, रुक गया। इंदहु इल्मुल गैब फहुवा यरा, क्या वलीद बिन मुगीरा के पास गैब का इल्म है कि वो देख रहा है और इस बात को उसने मान लिया? आखिरत उसके सामने खुली हुई है, या ये कि अल्लाह ताला शानुहु की तरफ से कोई फरिश्ता वही लेकर आ रहा है और वलीद बिन मुगीरा को ये कह रहा है कि अगर तुम किसी को पैसे दे दोगे तो आखिरत के अजाब से बच जाओगे। इंदहु इल्मुल गैब, इसके पास गैब का इल्म है कि वो देख रहा है। अमलम युनब्बा, क्या उसे खबर नहीं? बिमा फी सुहूफ मूसा व इब्राहिम, कि इब्राहिम अलैहिस्सलाम और मूसा अलैहिस्सलाम के सहीफों में क्या है? अल्लज़ी वफ्फा, वो इब्राहिम जिन्होंने अपना काम पूरा किया। गुज़िश्ता हफ्ते की नशिस्त में तफसील के साथ ये सारी बातें अर्ज की जा चुकी हैं। सवाल ये कायम किया जा रहा है कि अमलम युनब्बा बिमा फी सुहूफ मूसा, क्या इसको खबर नहीं दी गई है, इसको पता नहीं है कि मूसा अली सलाम और इब्राहिम अली सलाम के सहीफों में क्या लिखा है? यानी अल्लाह जल्ला जलालुहु अम्मन वालुहु की तरफ से नाजिल शुदा सहीफों में क्या लिखा है, यानी अल्लाह के यहां उसूल और जाबता किया है किसी को अजाब से, किसी को आखिरत की सजा से बचाने के बारे में। यह है अल्लाह तज़िरु वाज़िरतु विज़र उखरा, कोई बोझ उठाने वाला दूसरे के बोझ को नहीं उठाएगा। एक बात यह लिखी हुई है मूसा अलैहिस्सलाम और इब्राहिम अलैहिस्सलाम के सहीफों में, और दूसरी बात यह लिखी हुई है वह अलैसा लिल इंसान इल्ला मा सआ, इंसान के लिए नहीं है मगर वो जिसकी उसने कोशिश की है, इंसान के लिए नहीं है मगर वो जिसको उसने कमाया है। तो कयामत के दिन अल्लाह जल्ल जलालुहु व अम्मन वालुहु के दरबार में जब कोई खड़ा होगा तो वो ये नहीं कह सकेगा कि ये अल्लाह मैं ईमान नहीं लाया था, कुफ्र के साथ आया हूं, तो ये साहिब मेरे कुफ्र के गुनाह को लेने के लिए तैयार है तो इन पे डाल दो। ये मेरा बेटा, ये मेरा दोस्त, ये वो जिसके साथ मैंने कॉन्ट्रैक्ट किया था, ये मेरा कुफ्र लेने के लिए तैयार है तो कुफ्र का गुनाह लेकर के मैं आया हूं, तो ये कुफ्र का गुनाह इसके सर पे डाल दो ताकि ये दो कुफ्र की सजा भुगते और मैं बरी हो जाऊं। या ये कि मुसलमान है और मुसलमान ये कहेगी अल्लाह मेरा जीना का गुनाह, मेरा शराब का गुनाह, मेरा झूठ का गुनाह, मेरा गीबत का गुनाह ये लेने के लिए तैयार है, इसके सर पे डाल दो, और वो भी कह रहा है कि मेरे सर पे डाल दो। अल्लाह के यहां कानून ही ये है कि अल्लाह तज़िरु वाज़िरतुम विज़र उखरा, कोई भी बोझ उठाने वाला दूसरे के बोझ को नहीं उठाएगा। अव्वल तो यह कोई तैयारी नहीं होगा, पर तैयार होगा तो भी कानून ये है, जैसे हमारे जमाने में एक शख्स कत्ल करता है लाइफ इंप्रिजनमेंट हो जाता है, लाइफ जेल, और कोई जाकर के ये कहे, बाप जाकर के ये कहे कि मेरे बेटे को छोड़ दो और मुझे उसकी जगह बिठा दो, कहा कि ना ऐसा नहीं हो सकता। एक तो कानून ये है, और दूसरा कानून हर शख्स को वो चीज मिलेगी जो उसने कमाई है। इसका मतलब ये है, इसका मतलब कि जो चीजें दुनिया में रहते हुए फर्ज और जरूरी थी, जैसे नमाज पढ़ना, रोजा रखना, हज करना, जकात देना, उसके बारे में कोई ये कह दे कि अल्लाह मेरी नमाज है इनको दे दो, तो क्या गुना भी कोई नहीं ले सकता? चलो भाई गुना नहीं ले सकते तो हम अपनी नेकी इनको दे देते हैं, ये अल्लाह मेरी नमाज इनको दे दो, इनको जन्नत में भेज दो, नमाज के बारे में इनको सवाल मत करो, मेरे अब्बा को जन्नत में भेज दो, मेरी नमाजों में मेरी नमाजें मैं दे देता हूं इनको, इन्होंने रोजे नहीं रखे थे मेरे रोजे दे देता हूं, इन्होंने जकात नहीं दी थी मेरी जकात दे दो इनको, मुझे क्या कहना। आदमी को वही चीज काम आएगी जो उसने कमाई है। अपना ईमान काम आएगा, अपना कुफ्र किसी पर डाल नहीं सकेगा, अपने गुनाह किसी पर डाल नहीं सकेगा, और अपना ईमान किसी को दे नहीं सकेगा, अपने फराइज और वाजिबात जो जिम्मेदारियां थी वो खुद के पास ही रह सकेगी, देना चाहेगा तो भी नहीं दे सकेगा। और ये जो दुनिया में रहकर के कोई मेहनत करता है बस यही चीज आखिरत में नजर आएगी। वन सा यहू सऊफ योरा, हर शख्स की अपनी मेहनत और हर शख्स की अपनी कमाई नजर आएगी, हर शख्स की अपनी कमाई उसको फायदा पहुंचाएगी और किसी की नहीं। और हर शख्स की इस कमाई को जांचा भी जाएगा कि सुन्नत तरीके के मुताबिक है या नहीं और इखलास वाली है या नहीं। सुम्मा युज्जाहुल जज़ा लौफा, उसके बाद पूरी जांच पड़ताल के बाद जब ये नजर आएगा कि हां ये गुनाहों से बचकर आया है, अमल करके आया है, उसमें इखलास भी है, इत्तिबाए शरीयत भी है, तब जाकर के उसे पूरा पूरा बदला दिया जाएगा। यहां तक गुज़िश्ता हफ्ते बात मुकम्मल हो चुकी थी, उसका खुलासा अर्ज कर दिया गया। अब आगे وَأَنَّ سَعْيَهُ سَوْفَ يُرَى ثُمَّ يُجْزَاهُ الْجَزَاءَ الْأَوْفَى وَأَنَّ إِلَى رَبِّكَ الْمُنْتَهَى। और सुहूफ मूसा और सुहूफ इब्राहिम में यह बात भी लिखी हुई है कि तेरे परवरदिगार तक पहुंचना है, ये बात भी उसमें लिखी हुई है कि तेरे परवरदिगार तक पहुंचना है, यानी दुनिया में कोई भी हमेशा के लिए रहने के लिए नहीं आता, एक दिन आएगा कि मरेगा और मरने के बाद अल्लाह तक पहुंचेगा, यह भी लिखा हुआ है इब्राहिम अलैहिस्सलाम के सहीफे में, मूसा अलैहिस्सलाम के सहीफों में, और ये बात भी उसमें लिखी हुई है वह अन्नऊ अदहक व अबका, ये बात भी लिखी हुई है कि अल्लाह ही ने रोने वाले को रुलाया और हंसने वाले को हंसाया। इसका माना यह है कि अब तक जितने लोग रोए हैं, जितने लोग हंसे हैं, और आइंदा जितने लोग रोएंगे और हंसेंगे, और जो इस वक्त हंस रहे हैं, रो रहे हैं, इन सबके लिए रोने के और हंसने के असबाब अल्लाह ही पैदा करता है। अगर अल्लाह रोने के असबाब पैदा न करे, अल्लाह रोने के असबाब पैदा न करे तो चाहने वाला भी नहीं रो सकता, और अल्लाह हंसने के असबाब पैदा न करे तो चाहने के बावजूद भी हंस नहीं सकता। जो लोग दुनियावी एतबार से सोचते हैं वो ये शिकायत देकर के आते हैं कि हमेशा गम गम में रहता हूं, हंसना चाहता हूं, हंसना जो ही नहीं है लाइफ में, और जो आखिरत के नुक्ते नजर से सोचते हैं वो ये शिकायत देकर के आते हैं कि रोना नहीं आता, नमाज में रोना नहीं आता, जिक्र में रोना नहीं आता, दुआ में रोना नहीं आता, अजाब कब्र को सुनकर रोना नहीं आता, अजाब जहन्नम को सुनकर रोना नहीं आता। मालूम हुआ कि रुलाता भी वही है, हंसाता भी वही है। यानी हंसना और रोना जो हमें बहुत आसान काम लग रहा है, ये भी बगैर उसकी इजाजत के वजूद में नहीं आ सकता, रुलाता वही है, हंसाता वही है। जब रुलाता वही है, हंसाता वही है, जो आसान काम है, تو وَأَنَّهُ هُوَ أَمَاتَ وَأَحْيَا, اسی نے موت دی اور اسی نے زندگی دی, مارتا بھی وہی ہے جلاتا بھی وہی ہے, موت بھی وہی دیتا ہے زندگی بھی وہی دیتا ہے, دنیا میں لاتا بھی وہی ہے دنیا سے لے جاتا بھی وہی ہے. ماں باپ کا اگر دل چاہے کہ آج ہماری یہاں اولاد پیدا ہو جائے, نہیں ہو سکتی. ماں باپ کا اگر جی چاہے کہ لڑکے کو وجود دوں, نہیں کر سکتا. لڑکی کو وجود دوں, نہیں کر سکتا. ٹوئنز کو وجود دوں, نہیں کر سکتا. زندگی وہی دیتا ہے اور مارتا بھی وہی ہے. لاکھ چاہتا ہے آدمی کہ یار یہ مر جاوے تو اچھا ہے, بہت پریشان کرتا ہے مجھے, یہ مر جاوے تو اچھا ہے کہ اس کی میراث مجھے مل جاوے, یہ مر جاوے تو اچھا ہے خدمت کر کر کے تھک گیا ہوں. بہت ساری سوچوں والے لوگ آج دنیا میں ہوتے ہیں, لوگوں کے مرنے کی تمنا ہی کرتے ہیں, لیکن نہیں, وہ نہیں مار سکتا. اور کبھی کبھی مارنے کی کوشش بھی کرتے ہیں تو فیل ہو جاتے ہیں. مارتے ہیں, گولی بھی صحیح جگہ پہ لگتی ہے, ڈاکٹروں کے پاس وہ پہنچ جاتا ہے ہاسپٹل میں, اور علاج معالجے کے پاس ٹھیک ہو کر گیا جاتا ہے. زہر کھلایا گیا اور اتنا کھلایا گیا کہ ڈاکٹروں نے ہاتھ اٹھا لیے کہ بھئی کوشش کریں گے, لگتا نہیں ہے کہ جیے, لیکن وہ زندہ ہو کر کے آ جاتا ہے. معلوم ہوا کہ اگر انسان بھی کسی کو مارتا ہے تو مارتا اللہ ہے, سبب انسان کو بنایا ہے. اور اگر کوئی ڈاکٹر کسی لا علاج مریض کی تندرستی کا سبب بنتا ہے تو یہ سبب بنتا ہے, جلاتا اللہ ہے. تو موت بھی اس کے قبضے میں, زندگی بھی اس کے قبضے میں. وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنَ, اور جوڑے کو بھی اس نے ہی پیدا کیا ہے, مرد اور عورت, نر اور مادہ, میل اور فیمیل. میل اور فیمیل کا یہ جوڑا اللہ ہی نے بنایا, اور یہ میل اور فیمیل کا جوڑا صرف انسانوں میں نہیں, جانوروں میں بھی. وَمِن كُلِّ شَيْءٍ خَلَقْنَا زَوْجَيْنِ لَعَلَّكُمْ تَذَكَّرُونَ. سورہ ذاریات میں یہ آیت گزر چکی ہے اور اس پر تفصیل سے بات ہو چکی ہے کہ وَمِن كُلِّ شَيْءٍ خَلَقْنَا زَوْجَيْنِ, ہم نے ہر چیز میں سے جوڑا پیدا کیا ہے. اور یہ جو جوڑا ہم نے پیدا کیا ہے, اگر کوئی اس پر غور و فکر کرے تو تمہیں نصیحت نصیب ہو جائے. مرد اور عورت جوڑا, اس کے نتیجے میں اولاد پیدا ہوتی ہے, اور یہ سلسلہ تناسل قیام ہزاروں سال سے چل رہا ہے اور قیامت تک چلے گا. اگر یہ مرد عورت کا سلسلہ نہ ہوتا تو دنیا کب سے ختم ہو چکی ہوتی. جانوروں میں بھی پھر یہ چیز ہے, اور جانوروں کا وجود بھی اپنے اندر بہت مصالح لیے ہوئے ہیں. گائے, بکری, اونٹ, بھینس, یہ تو وہ جانور ہے کہ جو اگر زندہ نہ رہتے تو ہم دودھ کہاں سے پیتے, گوشت کہاں سے کھاتے. مرغی اگر نہ ہوتی تو گوشت کہاں سے کھاتے, انڈے کہاں سے کھاتے. یہ نر اور مادہ پیدا کیا, میل اور فیمیل, اس کے نتیجے میں یہ تناسل ہے. پھر یہ پھل فروٹ جو ہم کھاتے ہیں, سبزیاں ہم کھاتے ہیں, تو اب جو ہے یہ تحقیق ہو چکی ہے کہ نباتات کے اندر بھی زوجین ہیں, وہاں بھی نر اور مادہ. تو قرآن میں بھی یہ ذکر ہے اور صحف ابراہیم اور صحف موسیٰ میں بھی یہ چیزیں ہیں کہ انہو خلق الزوجین الذکر والانثی, اللہ تعالی شانہ نے جوڑا پیدا کیا, پیر پیدا کیا, ان ٹوز میں پیدا کیا, مذکر اور مؤنث. اور پیدا کس سے کیا؟ من نطفتن, نطفے سے, نطفے سے, جانوروں میں, انسانوں میں, نطفے سے, بوند سے. بوند کا معنی ایک قطرہ. من نطفتن, قطرے سے, اذا تمنا, جب وہ ٹپکایا جاتا ہے, وہ قطرہ ٹپکایا جاتا ہے, مرد کے جسم سے جاتا ہے عورت کے جسم میں, اور عورت کے جسم میں ایک بچہ دانی ہے جس میں وہ جاتا ہے, اور عورت कि जिस्म से भी एक कतरा निकलता है और वो दोनों आपस में मिलते हैं और उसके नतीजे में लड़का पैदा होता है, लड़की पैदा होती है। देखो लड़का लड़की प्रोसेस एग्जैक्टली सेम, प्रोसेस बिल्कुल एक जैसा। मर्द से नुतफा निकल करके औरत के जिस्म में गया, औरत के जिस्म में जो नुतफा है जिसे एग कहते हैं, वो एग नुतफे के साथ स्पर्म के साथ मिला, दोनों की मुलाकात हो गई, मिल गए, बस एक ही प्रोसेस। उसके बाद पूरा पेट के अंदर भी एक ही प्रोसेस, कोई फर्क नहीं। लेकिन अल्लाह चाहता है तो लड़का पैदा होता है, अल्लाह चाहता है तो लड़की पैदा होती है। अल्लाह चाहता है तो एक ही पैदा होता है, अल्लाह चाहता है तो दस भी पैदा हो जाते हैं एक ही गो में। एक बूंद से, एक कतरे से अल्लाह जल्ल जलालहु व मनवालहु इस खूबसूरत इंसान को पैदा फरमा देते हैं। और फिर कितने अदवार और अतवार से वो गुजरता है। وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِنْ سُلَالَةٍ مِنْ طِينٍ ثُمَّ جَعَلْنَاهُ نُطْفَةً فِي قَرَارٍ مَكِينٍ ثُمَّ خَلَقْنَا النُّطْفَةَ عَلَقَةً فَخَلَقْنَا الْعَلَقَةَ مُضْغَةً فَخَلَقْنَا الْمُضْغَةَ عِظَامًا فَكَسَوْنَا الْعِظَامَ لَحْمًا ثُمَّ أَنْشَأْنَاهُ خَلْقًا آخَرَ فَتَبَارَكَ اللَّهُ أَحْسَنُ الْخَالِقِينَ। गौर नहीं करते ना, गौर नहीं करते कि 8-9 महीने तक वो मां के पेट में क्या क्या हो रहा है। मर्द और औरत ने आपस में किया गया, सिर्फ इतना ही किया ना। मर्द और औरत की सिर्फ कोशिश और मेहनत क्या है, ये है कि एक जगह पर दो कतरे गिर जाए। वो कोशिश करते हैं कि ऐसे दो कतरे गिर जाए जो आपस में मिल जाए, मिलाना भी उनके बस में नहीं है। बच्चों की चाहत रखने वाले जब आपस में मुलाकात करते हैं तो मुलाकात करते हुए बस एक ख्वाहिश होती है कि अल्लाह करे कि आज हमारी इस मुलाकात के नतीजे में इधर से जो कतरा निकले, उधर से जो कतरा निकले, उनमें से दो की आपस में मुलाकात हो जाए, बस तमन्ना कर सकते हैं। अफराई तुम मा तुम नून, अल्लाह सवाल पूछते हैं कि तुम देखते हो उस चीज को, भला बतलाओ मुझे उस चीज के बारे में जिसे तुम टपकाते हो। ये तुम्हारा मनी का कतरा जिसे तुम टपकाते हो और जिसके नतीजे में तुम ये समझते हो कि इधर सोहबत की तो उधर बच्चा पैदा हो गया, ये मेरा काम है, भला बतलाओ मुझे उस चीज के बारे में जिसे तुम टपकाते हो। अंतुम तखलुकूनहु अम नहनुल खालिकून, क्या तुम उस बच्चे को अंदर पेट में पैदा करते हो या हम पैदा करने वाले हैं। ये बिल्कुल बीज की तरह है कि तुम तो क्या करते हो, खड्डा खोदते हो, उसमें बीज डाल देते हो और कभी कभी उसमें पानी डाल देते हो, और खेती में तो पानी भी नहीं डालते, हम पानी भी डालते हैं, बारिश बरसाते हैं। अफराई तुम माता हरुसून, मुझे बतलाओ जरा उस खेती के बारे में जैसे तुम करते हो। अंतुम तजराऊ नहु अम नहनु जारिऊन, तुम तो खेती करते हो, खेती को उगाना तो हमारा काम है। पहले ही दिन कोई कीड़ा आ जाता और उस बीज को खा जाता, तुम तो खेती करके घर जाकर सो जाते हो। ओ हय्ये कय्यूम लाता खुदहु सनतु वला नौम, जिसे नींद तो किया ऊंग नहीं आती, झोंका नहीं आता, वो इस बीज की निगरानी कर रहा है, वो पहरा दे रहा है। तो कुरान जगह जगह पर हमें दो बातें बतलाता है। ये जुमला ही मोतरिजा है, बीच में क्या बतलाता है, ये बतलाता है कि मेरी कुदरत को तुम देखो, जब मेरी कुदरत इतनी ज्यादा है तो तुम्हें मेरे ऊपर ईमान लाना चाहिए या नहीं, और मेरी बात मानकर मेरी मर्जी के मुताबिक जिंदगी गुजारनी चाहिए कि नहीं, मेरे एहसान के तले तुम दबे हुए हो। अगर मैं न चाहूं तो तुम्हें एक घूंट पानी न मिल सके, मैं न चाहूं तो तुम्हें एक दाना खुराक न मिल सके, मैं न चाहूं तो तुम्हें सांस लेने के लिए हवा न मिल सके, मैं न चाहूं तो तुम्हें छत न मिल सके, मैं न चाहूं तो तुम गर्मी से न बच सको, मैं न चाहूं तो तुम सर्दी से न बच सको, मैं ना चाहूं तो तुम्हें इलेक्ट्रिक न मिल सके, मैं ना चाहूं तो गैस न मिल सके, मैं ना चाहूं तो कारपेट न मिल सके। इसलिए कि जो चीज भी हम बनाते हैं, पीछे जाओ कि ये किस चीज से बनी है, वो किस चीज से बना है, वो किस चीज से बनी है, वो किस चीज से बनी है, तो नतीजा ये निकलेगा कि या तो वो चीज आसमान से उतरी है या जमीन से निकली है। इसीलिए बाद हजरत मुफस्सरीन ने वो अन्न इला रब्बिकल मुंतहा की एक بہت ہی بہتر تفسیر کی ہے کہ اس کا یہ معنی بھی ہو سکتا ہے کہ تمہاری انتہا تمہارے پروردگار تک ہے، انتہا تمہارے پروردگار تک ہے. ایک معنی تو یہ ہے کہ تمہارا تمہارے پروردگار تک پہنچنا ہے، ہر شخص کو وہاں جانا. دوسرے کہ تمہاری انتہا تمہارے پروردگار تک ہے، اس کا مطلب یہ ہے کہ جس چیز کو اٹھا لو گے. یہ کس نے دیا؟ کہ بھائی حافظ علی صاحب نے ہدیے میں دیا، جزاک اللہ، بہت احسان فرمایا، بہت احسان فرمایا. حافظ علی صاحب کہاں سے لے آئے؟ تو کہ ان کو کسی نے 10 پاؤنڈ کا ہدیہ دیا تھا، زید نے، عمر نے، بکر نے. تو حافظ صاحب نے سوچا کہ چلو ٹیشو کا ایک باکس خرید کر کے ہم ان کو ہدیے میں دے دیتے ہیں، بھائی ان پر ان کا احسان ہے. چلتے جاؤ چلتے جاؤ چلتے جاؤ، یہ ٹیشو اللہ تک پہنچے گا. وَأَنَّ إِلَى رَبِّكَ الْمُنْتَهَى، ہر چیز رب تک پہنچتی ہے. اس لیے شریعت مطہرہ نے ہمیں حکم کیا ہے کہ ہر چیز میں غور و فکر کرو، اس لیے کہ چیزوں میں غور و فکر کرنے سے انسان کا دل اللہ کی توحید کے لیے تیار ہو جاتا ہے اور قبول کر لیتا ہے اور اللہ کی معرفت تک پہنچ جاتا ہے. وَأَنَّ إِلَى رَبِّكَ الْمُنْتَهَى، ہر چیز تمہیں اللہ تک پہنچاتی ہے. وَفِي كُلِّ شَيْءٍ لَهُ آيَةٌ تَدُلُّ عَلَىٰ أَنَّهُ وَاحِدٌ، ہر چیز میں نشانیاں ہے جو یہ بتلا رہی ہے کہ اللہ ہے اور ایک ہی ہے. وَأَنَّ عَلَيْهِ النَّشْأَةَ الْأُخْرَىٰ، اور یہ کہ اس کے ذمے ہے دوبارہ پیدا کرنا، دوبارہ زندہ کر کے اٹھانا. وَأَنَّهُ هُوَ أَغْنَى وَأَقْنَى، اور یہ بھی لکھا ہوا ہے صحف ابراہیم اور صحف موسیٰ میں کہ اللہ ہی نے غنی کیا. جس کسی کو آج تک غنی کیا، اپنوں کو، پرایوں کو، اچھوں کو، بروں کو، اللہ نے غنی کیا. اور جس کسی کو فقیر رکھا، اپنوں کو، پرایوں کو، اچھوں کو، بروں کو، اللہ ہی نے ان کو فقیر رکھا. غنا اور فقر اللہ کے ہاتھ میں. اس لیے اگر کوئی فقیر ہے تو اسے دیکھنا چاہیے کہ میں فقیر ہوں اور مال کی دولت سے محروم ہوں تو کہیں میری کسی نافرمانی کی وجہ سے تو نہیں. اور اگر نافرمانی نظر نہیں آتی، ایمان ہے، اعمال صالحہ ہے، تو اسے یہ سوچنا چاہیے کہ فقیر تو اللہ ہی بناتا ہے، تو میرے لیے اسی میں بھلائی ہوگی، تب ہی تو میں اس کی فرما برداری کرتا ہوں، پھر بھی اس نے مجھے فقیر رکھا ہے. اور اللہ نے جس کو غنی بنایا ہے اور وہ نافرمان ہے، وہ سوچے کہ غنی مجھے کس نے بنایا. جب اس نے بنایا تو اس کا فرما بردار ہونا چاہیے. اور وہ اگر فرما بردار ہے اور اللہ نے غنی بنایا ہے، تو وہ سوچے کہ میں فرما بردار ہوں اور مجھے اتنا زیادہ مال دیا ہے تو کیوں دیا ہے؟ اپنی آخرت مزید بنانے کے لیے دیا ہے، وہ صحیح راستوں میں خرچ کرے اور شکر ادا کرے. وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَى، اور وہ شعرا کا رب ہے. شعرا ایک ستارے کا نام ہے، شعرا ستارہ. اور یہ ہمارا جو یہ سورج ہے نا، اور سورج کی جو روشنی ہے، اس کی روشنی سے اس کی روشنی کئی گنا زیادہ ہے. شعرا ستارے کی روشنی سورج کی روشنی سے کئی گنا زیادہ، تقریباً 18 گنا زیادہ. لیکن وہ ہمیں نظر اس لیے نہیں آتا، اس کی روشنی ہمیں محسوس اس لیے نہیں ہوتی کہ وہ بنسبت سورج کے ہم سے بہت دور ہے. تو ہزاروں میل تو سورج ہم سے دور ہے، یہ تھوڑا سورج اگر قریب آ جائے، جتنا دور ہے اسے تھوڑا قریب آ جائے تو کائنات کو جلا کے راکھ کر دے، کائنات کو جلا کے راکھ کر دی. اللہ نے اس کو صحیح جگہ پہ رکھا ہوا ہے کہ کائنات کا سارا نظام چلتا رہے اور سورج کی جو افادیت ہے وہ ملتی رہے میرے بندوں کو. یہ تھوڑا آگے آ جائے، تھوڑا آگے، جس سیزن میں کھیتیوں کو سورج کی گرمی کی ضرورت ملنی چاہیے، اس وقت اللہ اس کو اتنا قریب کر دیتے ہیں کہ اتنی ہی گرمی ملتی ہے. جیسے عورتیں پکانے میں ماہر ہوتی ہیں تو ہاتھ میں جو ہے فرائنگ پین ہوتا ہے، سوس پین ہوتا ہے، توا ہوتا ہے، تو انہیں پتا ہوتا ہے چائے پکا رہی ہے عورت. آپ دیکھتے ہوں گے کہ جلدی جلدی میں جب وہ پکاتی ہے تو وہ اٹھا لیتی ہے، رکھ دیتی ہے، اٹھا لیتی ہے، رکھ دیتی ہے، اٹھا لیتی ہے، رکھ دیتی ہے. اس لیے کہ وہ کوکر میں سے کم کرنا زیادہ کرنا کم کرنا زیادہ کرنا اس کا ٹائم نہیں ہے, جلدی میں ہے تو وہ فل پر رکھ دیتی ہے اور رکھتی ہے ہٹاتی ہے رکھتی ہے ہٹاتی ہے, اور اگر اس کے پاس ٹائم ہوتا ہے تو اس کو کم کرتی ہے بڑھاتی ہے کم کرتی ہے بڑھاتی ہے, اس لیے کہ وہ جانتی ہے کہ جس وقت اس کھانے کو اس مشروب کو جتنی گرمی پہنچنی چاہیے اگر اس سے زیادہ ہو گئی تو بھی کھانا بگڑ جائے گا, کم ہو گئی تو بھی کھانا بگڑ جائے گا. اللہ جانتے ہیں کہ جس وقت جتنی روشنی جتنی گرمی کھیت کو پہنچنی چاہیے اگر وہ نہ پہنچی تو کھیت خراب ہو جائے گا, اور اگر زیادہ پہنچ گئی تو کھیت جل جائے گا. اسی طرح ستارے ہیں, ستاروں کا بھی اثر ہے کائنات کے نظام پر, اسی طرح چاند ہے, چاند کا بھی اثر ہے کائنات کے نظام پر. وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَى, تو یہ سورج جو ہے سورج اس سے بھی بہت دور ایک ستارہ ہے جس کا نام ہے شعرا. تو اللہ تعالی شانوں میں ارشاد فرماتے ہیں کہ ہماری قدرت کا کیا کہنا, وہ شعرا ستارے کے بھی ہم تو رب ہیں. اور یہ شعرا ستارہ جو ہے وہ زمانے جاہلیت میں بعض لوگوں کے نزدیک اتنا اہم تھا کہ انہوں نے اس کی پرستش شروع کر دی تھی, پرستش کرتی تھی وہ. تو اللہ جل جلالہ عام منوالو فرماتے ہیں کہ یہ شعرا ستارہ جو ہے اس کی اس مزدور سے زیادہ حیثیت نہیں ہے جو تمہارے لیے کام کرتا ہے. جب تمہارے گھر میں ایک مزدور کام کرتا ہے تم اس کے مالک ہوتے ہیں اور تم اسے کنٹرول کرتے ہیں, اس سے زیادہ اس شعرا ستارے کی حیثیت نہیں ہے جو میرے حکم سے چلتا ہے, بلکہ تمہارا اس مزدور پر اتنا اختیار اور اتنا بس نہیں چلتا جتنا میرا شعرا ستارے کے اوپر بس چلتا ہے. وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَى, جب شعرا ستارہ جو اتنا بڑا ہے اور جس کی روشنی سورج سے بھی زیادہ ہے اس کا میں رب ہوں, تو پھر سورج کا بھی میں رب ہوں جو اس سے چھوٹا ہے, اور چاند کا بھی میں رب ہوں جو اس سے بھی چھوٹا ہے, اور باقی ہزاروں لاکھوں جتنے بھی ستارے ہیں ان سب کا میں رب ہوں, اوپر جتنی بھی چیزیں ہیں ان سب کا میں رب ہوں. یہ سب کچھ لکھا ہوا ہے کہاں؟ صحف ابراہیم اور صحف موسیٰ میں. اور گزشتہ ہفتے میں نے ایک اصول بتلا دیا تھا کہ پچھلی کتابوں میں لکھی ہوئی چیزوں کا قرآن اور حدیث میں کہیں بھی ذکر ملتا ہے اور پھر اس کو کانٹراڈکٹ کرنے والی کوئی چیز نہیں ملتی, کوئی دوسرا حکم نہیں آتا, تو اس کا مطلب یہ ہے کہ ہماری شریعت میں بھی یہی چیز ہے, تو گویا یہ قرآن کا حساب ہو گیا. اور یہ قرآن کا اعلان ہے کہ اللہ تک ہر شخص کو جانا ہے, انتہا وہیں تک ہے, مرنا ہے, وہ ہساتا بھی ہے رلاتا بھی ہے مارتا بھی ہے جلاتا بھی ہے, اسی نے نر اور مادہ کو پیدا کیا مذکر مؤنث کو ایک نطفے سے اور پھر دنیا میں لاتا ہے اور مارتا بھی ہے اور مارنے کے بعد پھر دوبارہ زندہ بھی کرے گا ہر ایک کو, اور غنی بھی وہی کرتا ہے فقیر بھی وہی کرتا ہے, اور شعرا رب شعرا کا رب بھی وہی ہے. اور بعض حضرات نے لکھا ہے کہ یہ شعرا ستارہ جو ہے اس کی بھی جوڑی ہے, یہ شعرا جو ہے نا شعرا, یہ ہمیں جو ستارہ نظر آتا ہے تو کبھی کبھی وہ سٹار ایک ہی ہوتا ہے, اور کبھی کبھی ہمیں ایک نظر آتا ہے مگر وہ درجنوں ستاروں کا ایک ستارہ بنا ہوا ہوتا ہے چھوٹے چھوٹے. تو یہ شعرا ستارہ جو ہے وہ دو ستاروں کا ایک ستارہ ہے, ایک کا نام غمیصہ ہے اور دوسرا کا نام عبور ہے. تو شعرا ستارہ جو دو ستاروں سے بنا ہوا ہے اس کا رب بھی اللہ ہے. یہ میں نے گزشتہ آیات کا الگ الگ خلاصہ بیان کیا, سمجھانے کی کوشش کی. اب اللہ یہاں کیا کہنا چاہتے ہیں ولید بن مغیرہ کو, اور ولید بن مغیرہ جیسے دوسرے لوگ جو ایمان لانے میں کوتاہی کر رہے ہیں حق واضح ہو جانے کے بعد بھی, یا اعمال میں کوتاہی کرتے ہیں مومن ہو جانے کے بعد بھی, کیا کہہ رہے ہیں ان سے؟ اس میں دو طریقے سے اللہ جل جلالہ عام منوالہ نے اپنا پیغام بتلایا ہے. ایک تو اپنا تصرف بتلایا ہے, اور ولید بن مغیرہ اور ولید بن مغیرہ جیسی غفلت کرنے والے, سستی کرنے والے لوگوں سے یہ کہا جا رہا ہے کہ تم کیسی کیسی باتوں سے اپنے آپ کو تسلی دے رہے ہو کہ اس کو چونکہ میں نے پیسے دے دیے ہیں اس لیے آخرت میں یہ اوڑھ لے گا. کبھی کبھی ایسی تسلی دے دیتا ہے آدمی کہ میرے ابا بہت نیک ہے نا, انشاءاللہ قیامت کے دن ٹھیک رہے گا معاملہ. میرے پیر بہت پہنچے ہوئے ہیں نا, انشاءاللہ ٹھیک رہے گا. میری بیوی بہت نیک تھی اس لیے میں کچھ کروں نہ کروں فرق نہیں پڑے گا. میرے شوہر بہت نیک. غیر مسلم بھی اس چکر میں پڑتے ہیں, مومن بھی اس چکر میں پڑتے ہیں. تو اللہ جل جلالہ وام منوالہ ارشاد فرماتے ہیں کہ تم یہ کہنا چاہتے ہیں, تم یہ کہنا چاہتے ہیں کہ قیامت کے دن کسی اور کا تصرف چلے گا, تصرف کنٹرول کسی اور کا چلے گا, کہ وہاں پہ میرے دربار میں آ کر کے یہ کہے گا کہ حافظ علی صاحب کو چھٹی کرا دو اس لیے کہ انہوں نے دنیا میں مجھے 1,00,000 پاؤنڈ دے دیے تھے, اور اللہ کہے گا کہ ٹھیک ہے 1,00,000 تم کو ملے, اور اللہ کہے گا کہ ٹھیک ہے. آخرت میں کسی کا تصرف چلے گا نہیں چلے گا اس کو سمجھنے کے لیے دنیا کو دیکھو. وَأَنَّ إِلَى رَبِّكَ الْمُنْتَهَى, کسی کا دل چاہے نہ چاہے رب تک پہنچنا پڑے گا ہی. فرعون کو بھی, نمرود کو بھی, حامان کو بھی, قارون کو بھی, اور سلیمان کو بھی, اور ابراہیم کو بھی, اسماعیل کو بھی, اور محمد صلی اللہ علیہ وسلم کو بھی. انکا میتن و انہم میتون, کتنا تصرف. اور اسی وقت پہنچنا پڑتا ہے جب وہ چاہتا ہے. لاکھ چاہو آپ کے میں 1 منٹ کے بعد, 5 منٹ کے بعد نہیں, اس کا تصرف چلتا ہے. وَأَنَّ إِلَى رَبِّكَ الْمُنْتَهَى وَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبْكَى, اسی کا تصرف چلتا ہے. وہ رلانے پہ آتا ہے تو کوئی اسے ہنسا نہیں سکتا, اور وہ ہنسانے پہ آتا ہے تو کوئی اسے رلا نہیں سکتا. لڑکی بچی گھر میں ڈپریس ہو گئی, جب دیکھو روتی رہتی ہے, جب دیکھو روتی رہتی ہے. ماں باپ کے پاس وسائل بھی ہے, مالدار ہیں, ایجوکیٹڈ ہیں, وہ بہت چاہتے ہیں کہ بیٹی تھوڑا ہنس لے, اور لاکھ جتن کرتے ہیں پاکستان لے جاؤ, دبئی لے جاؤ, فلاں پارک میں لے جاؤ, فلاں زو میں لے جاؤ, فلاں تماشا دکھاؤ, فلاں کام کرو, فلاں کام کرو, شاپنگ کے لیے لے جاؤ, لاکھ جتن کرتے ہیں, لیکن وہ مسکرانے بھی نہیں پاتی. اتنا مضبوط تصرف. وَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبْكَى وَأَنَّهُ هُوَ أَمَاتَ وَأَحْيَا, مارتا بھی وہی ہے, جلاتا بھی وہی ہے. وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنثَى مِن نُّطْفَةٍ إِذَا تُمْنَى, تصرف اس کا دیکھو, کنٹرول اس کا دیکھو, غلبہ اس کا دیکھو, کہ ایک ایسے گندے قطرے سے کن کن ادوار سے گزار کر اللہ جل جلالہ وعمن والہ بچہ پیدا کرتے ہیں, کبھی لڑکے کی شکل میں, کبھی لڑکی کی شکل میں, اور کبھی جو ہے وہ کسی کو ٹوینز دے دیتے ہیں, ٹرپلٹس دے دیتے ہیں, اور یہ سلسلہ چلتا رہتا ہے. کوئی لڑکا چاہتا ہے اپنی مرضی سے لڑکا نہیں آتا, لڑکی چاہتا ہے اپنی مرضی سے نہیں آتی. کسی کے یہاں لڑکے ہی لڑکے ہیں, کسی کے یہاں لڑکی ہی لڑکیاں ہیں, کسی کے یہاں کچھ نہیں ہے, کسی کے یہاں لنگر ہے اولاد کی. بعض ایسے ہیں کہ چاہتے ہیں مگر اولاد نہیں ہوتی, اور بعض ایسے ہیں کہ نہیں چاہتے پھر بھی اولاد ہو جاتی ہے, بد کنٹرول کے بعد بھی اولاد ہو جاتی ہے. یہب لمن یشاء اناثا ویہب لمن یشاء الذکور, جسے چاہتا ہے لڑکیاں دیتا ہے, جسے چاہتا ہے لڑکے دیتا ہے. ویجعل من یشاء عقیما اب یزوجہم ذکرانا و اناثا, اور جب چاہتا ہے تو لڑکے لڑکیاں دونوں دیتا ہے. ویجعل من یشاء عقیما, اور جب چاہتا ہے تو کچھ نہیں دیتا. کیسا پاورفل, کیسی قدرت. خرچ کر کر کے تھک جاتے ہیں اولاد نہیں ہوتی, دعائیں کر کر کے تھک جاتے ہیں اولاد نہیں ہوتی. حکمتیں ہوتی ہیں اس کی, اس میں وہ اپنی جگہ, لیکن تصرف کس کا چلتا ہے. وَأَنَّ عَلَيْهِ النَّشْأَةَ الْأُخْرَى, اور موت کے بعد ہڈیاں بن جاتا ہے انسان, ہڈیوں کے بعد ریزہ ریزہ ہو جاتا ہے, اور اس کے بعد پتہ نہیں اس کی لاش کہاں سے کہاں چلی جاتی ہے. بھائی لاکھوں سال پہلے، ہزاروں سال پہلے جو لوگ دنیا میں آئے ہوئے تھے، اللہ ہی جانتا ہے کہ کتنی مدت گزر گئی ہے، پتہ نہیں وہ قبرستان اب کہاں چلے گئے ہوں گے، تو وہ مٹی میں گل سڑ گیا اور مل گل گیا اس کا بدن، اور اب وہ جو ہے سال گزرتے چلے گئے، اب وہ قبرستان نہیں رہا، مٹ گیا قبرستان، اب وہاں سے مٹی اٹھائی اور مٹی اٹھا کر کے ایک بکٹ جو ہے فنا گارڈن میں چلی گئی، اور دوسری ڈول اٹھا کر کے لے گئے کسی دوسری جگہ، اس کا پورا جسم ادھر ادھر ہو گیا، اور کبھی کبھی جو ہے جلا کر کے، بعض مذہبوں میں لاش کو جلا کر کے پانی میں بہایا جاتا ہے اور ہوا میں اڑایا جاتا ہے، پتہ نہیں یہ ذرات کہاں سے کہاں ہیں، لیکن اللہ جل جلالہ عام نوالہ ان سارے ذرات کو قیامت کے دن جمع کر کے اپنے سامنے کھڑا کر دے گا۔ وَأَنَّ عَلَيْهِ النَّشْأَةَ الْأُخْرَى، کتنی قدرت، وَأَنَّهُ هُوَ أَغْنَى وَأَقْنَى، مالدار بھی کوئی اپنی مرضی سے نہیں ہوتا، فقیر بھی اپنی مرضی سے نہیں ہوتا، مال و دولت نہیں چاہتا پھر بھی چھپر پھاڑ کر اللہ دیتے ہیں، اور بہت چاہتا ہے پھر بھی اسے فقیر ہی رکھتے ہیں۔ وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَى، اور شعرا ستارہ جو بہت بڑا ہے، اور اس کے علاوہ باقی جتنے بھی اوپر آسمان میں ستارے ہیں چھوٹے بڑے جتنے، ان سب میں تصرف کس کا چل رہا ہے؟ اللہ کا۔ اور آج تک دو ستارے آپس میں ٹکرائے نہیں، دو ستارے نہیں ٹکرائے آپس میں، کیسا نظام، کیسا نظام، ایسا مستحکم نظام ہوتا ہے کہ سائنس ترقی کرتے 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 اب اس حد تک پہنچ گیا ہے کہ سورج کی اور چاند کی ساری منزلیں 100 سال پہلے سے بتا دیتا ہے حساب کتاب کر کے، اس لیے کہ اسے پتا ہے کہ جس حساب سے سورج اور چاند گردش کر رہے ہیں اسی حساب سے چلیں گے، اسے پتا ہوتا ہے اور اسی کے مطابق ہوتا بھی۔ اللہ جل جلالہ عام منوالو کیا کہنا چاہتے ہیں کہ جو لوگ ایسا سمجھتے ہیں کہ آخرت میں یوں چھوٹ جاؤں گا اور یوں چھوٹ جاؤں گا اور یوں ہو جائے گا اور یوں اٹھ جائے گا، اللہ جل جلالہ عام منوالہ کہ یہ سارے تصرفات کو دیکھ کر کے ہوش کے ناخن انہیں لینا چاہیے، اپنی عقل کو ذرا روشن کرنا چاہیے کہ اس دنیا میں جو عارضی ہے اس کے تصرف کے بغیر کچھ نہیں ہو سکتا، ایک پتا نہیں ہل سکتا، تو پھر آخرت میں اس کے دربار میں جب حساب کتاب چل رہا ہوگا تو کیسے کسی کا تصرف چل سکتا ہے کہ اللہ اس کو آپ چھوڑ دیجئے، اس لیے کہ اس سے میں معاوضہ پہلے سے لے چکا ہوں، کسی کا نہیں کر سکتا۔ یہ ہے خلاصہ ان آیات کا۔ اور دوسرا خلاصہ یہ ہے، یہ جوڑی کے اصول سے چلے ہیں جس کو میں تفصیل سے سورۃ الزاریات میں سمجھا چکا ہوں کہ اللہ جل جلالہ عام منوالہ نے ہر چیز کی جوڑی بنائی ہے، ہر چیز کی جوڑی بنائی ہے۔ شعرا ستارے کتنے ستاروں سے بنا ہوا ہے؟ دو سے بنا ہوا ہے۔ اور اغنا واقنا، دنیا میں اگر کوئی امیر ہے تو اس کے مقابلے میں فقیر، اور اگر کوئی فقیر ہے تو اس کے مقابلے میں امیر۔ دنیا میں کوئی پیدا ہوتا ہے تو وہ مرتا بھی ہے، ایک پیدا ہوا ایک مر گیا، ایک مر گیا ایک پیدا ہوا، آج جو پیدا ہوا وہ کل مرے گا، آج جو مرا وہ کسی وقت پیدا ہوا ہوگا۔ دیکھو جوڑی، پیر میں ہر چیز چلتی ہے۔ نطفہ ڈالا جاتا ہے، ایک ڈالنے والا ہوتا ہے، ایک وہ ہوتا ہے جس کے اندر ڈالا جاتا ہے، اور یہ نطفہ جو اندر جاتا ہے وہ بھی آپس میں دو ہو کر کے ملتا ہے، جوڑی، اور اس سے پھر بچہ پیدا ہوتا ہے، کبھی لڑکا کبھی لڑکی، یہ بھی جوڑی، جوڑی کے اصول سے چلے ہیں۔ زندہ وہی کرتا ہے، موت وہی دیتا ہے، زندگی اسی کی، موت اسی کی، ہنساتا وہی ہے، رولاتا وہی ہے۔ اور وَأَنَّ إِلَى رَبِّكَ الْمُنْتَهَى، آخرت میں بھی جانا ہے، دنیا بھی ہے اور آخرت بھی ہے۔ وہاں میں نے بہت تفصیل سے یہ سمجھایا ہے، رنج ہے تو خوشی بھی ہے، خوشی ہے تو رنج بھی ہے، بیماری ہے تو شفا، شفا ہے تو بیماری، کھٹی چیز ہے تو میٹھی، میٹھی چیز ہے تو کڑوی، کھٹی ہے تو پھیکی، پھیکی ہے تو کھٹی، میٹھی ہے تو کڑوی، کڑوی ہے تو میٹھی، سفید ہے تو سیاہ، سیاہ ہے تو سفید، काफिर है तो मुस्लिम, मुस्लिम है तो काफिर, बद है तो नेक, नेक है तो बद, होशियार है तो बेवकूफ, बेवकूफ है तो होशियार। अल्लाह जल्ल जलालुहु वा अम्मन वालुहु की कायनात पर जब हम नजर करते हैं तो हर जगह हमें क्या नजर आती है, बोलो भाई, जोड़ी नजर आती है। तो अल्लाह जल्ल जलालुहु वा अम्मन वालुहु इस उसूल पर मुगीरा इब्ने शौबा से सबसे पहले मुखातिब है, और उसके बाद सबसे कयामत तक आने वाले इंसानों से जो आखिरत की तैयारी की फिक्र नहीं करते, या तो इसलिए कि आखिरत को मानते ही नहीं, या इसलिए कि दुनिया उनके सामने है और आखिरत से वो गाफिल है, उनसे ये कह रहे हैं कि हर चीज की जोड़ी है, और अगर मरने के बाद कोई दुनिया नहीं है, मरने के बाद कोई दूसरी दुनिया नहीं है, तो अल्लाह की कायनात में एक ही चीज बगैर जोड़ी के रह जाएगी, वो है दुनिया। ये कैसे हो सकता है? दुनिया की हर चीज जोड़ी से बनी हुई है, अगर आखिरत नहीं है, मरने के बाद की जिंदगी नहीं है, तो इसका मतलब यह है कि दुनिया एक ऐसी चीज है कि जिसकी जोड़ी नहीं है। यह कैसे हो सकता है? नहीं हो सकता। और जब यह जोड़ी साबित हो गई तो आखिरत की जिंदगी साबित हो गई, आखिरत की जिंदगी साबित हो गई तो फिर आखिरत में भी दो चीजें साबित हो गई कि जजा भी है और सजा भी है, जन्नत भी है और जहन्नम भी है। इसलिए मुगीरा बिन शौबा को भी सोचना चाहिए, और तमाम गैर मुस्लिमों को जिनके दिलों पर दस्तक देती है हिदायत और ईमान कबूल करना चाहिए, और जो मुसलमान है उन्हें भी अपनी फिक्र आखिरत के साथ मौत की तैयारी आमाले सालिया से करनी चाहिए। इसलिए कि अगर ऐसा उन्होंने नहीं किया तो आखिरत में भी सजा मिलेगी, दुनिया में भी मिलेगी। बाज दफा दुनिया में ऐसी मिलती है कि पता नहीं चलता, लेकिन मिलती जरूर है। इसलिए अब आगे आगे हिदायत न कबूल करने वालों के किस्से सुना रहे हैं कि वह अन्नहु अहलक आदनिल उला, और सुहफ इब्राहिम और सुहफ मूसा में यह बात भी लिखी हुई है कि अल्लाह ताला शानहु ने कदीम आद को हलाक कर दिया। कदीम आद को, कदीम क्यों कहा? इससे कि बहुत पहले थे वो लोग, बहुत पहले, तो बहुत पहले। और अल उला का माना कदीम, पुरानी कौम आद, यानी बहुत पिछले जमाने की कौम आद, उसको अल्लाह ने हलाक कर दिया। और अल उला का दूसरा माना है पहली कौम आद, आद आदुनिल उखरा, इसका मतलब यह है आदुनिल उला, इसका मतलब यह हुआ कि फिर दूसरी आद भी दुनिया में आई थी। तो अगर हम ये तर्जमा करें कि अल्लाह ताला शानहु ने कदीम और पुरानी आद को हलाक किया, इसका मतलब यह कि कौम आद एक ही है। और अगर हम ये तर्जमा करें कि अल्लाह ताला शानहु ने हलाक किया पहली कौम आद को, तो सवाल पैदा होगा कि फिर दूसरी कौम आद कौन है? तो उसका जवाब यह है कि कौम आद एक ही थी। अल्लाह ताला शानहु ने हजरत हुद अलैहिस्सलाम को भेजा, हुद अलैहिस्सलाम ने उनको दावत दी, दावत दी तो कौम जो है दो हिस्सों में तकसीम हो गई, न मानने वालों में, न मानने वालों में और मानने वालों में। जो न मानने वाले थे उनकी सरकशी बढ़ती चली गई, बढ़ती चली गई, बढ़ती चली गई। अल्लाह जल्ल जलालुहु अम्मन वालुहु ने सख्त आंधी भेजी और उन्हें हलाक कर दिया। फअम्मा आदुन फअहलिकु बिरीहिन सरसरिन आतिया, कंट्रोल से बाहर हवा, कोई कंट्रोल न कर सके ऐसी हवा, चित्तर बित्तर हो गई। तो न मानने वालों की जमात चली गई और मानने वाले बाकी रह गए हुद अलैहिस्सलाम के साथ। ये जो मानने वाले पीछे रह गए, मानने वाले, मानने वाले, इनको आदुनिल उखरा कहते हैं। ये दूसरी आद, वो पहली आद जो बहुत बड़ी थी उसमें से एक बहुत बड़ा हिस्सा हलाक कर दिया गया, अब ये दूसरी आद। और ये दूसरी आद हुद अलैहिस्सलाम के साथ मोमिन होने की हालत में आफियत से रही, पलती रही, और कई सौ साल के बाद इन्होंने नाफरमानी की, और नाफरमानी की तो इनकी तरफ हजरत सालेह अलैहिस्सलाम को भेजा। तो ये दूसरी आद वही कौम समूद है। तो पहली आद तो आद है और दूसरी आद कौम समूद है। उसका आगे तज़किरा आ रहा है कि अल्लाह ताला शानहु ने सुहफ इब्राहिम और सुहफ मूसा में लिखा हुआ है कि पहली आद को हलाक किया और समुद को, समुद को भी हलाक किया। फमा अबका ऐ फमा अबका अहदन, जब हलाक करने पर आए तो अल्लाह ने ना फरमानों में से किसी एक को भी बाकी नहीं छोड़ा। और कहा इनको तो हलाक किया, कौमे आद को आंधी से हलाक किया, कौमे समूद को चीख से हलाक किया। और कहा कि वकौम नूह मिन कब्ल, इनसे पहले नूह की कौम को भी हम हलाक कर चुके हैं, उनको भी अल्लाह ने हलाक किया। और इन्नहुम कानूहुम अज़लम व अदगा, बेशक वो तो इनसे भी ज्यादा जालिम और इनसे ज्यादा जालिम और इनसे ज्यादा सरकश और शरीर थे। क्यों? इसलिए कि कौम आद और कौम समूद को तो वक्त कम मिला, उनको 950 साल मिले, तो 950 साल तक ईमान भी नहीं लाए और 950 साल तक हमारे पैगंबर को सताया, इसलिए हम अज़लम और अदगा है, इसलिए वो ज्यादा जालिम और ज्यादा सरकश। और इतनी इजा पहुंचाते थे, इतनी इजा पहुंचाते थे कि किताब की कुतुब तफासिर में मिलता है कि पत्थर मारते थे हजरत नूह अलैहिस्सलाम को, लेकिन जिलाता तो अल्लाह है, और पत्थर की ऐसी बोछाड़ करते थे कि नूह अलैहिस्सलाम बेहोश हो जाते थे, उसके बाद भी पत्थर मारते थे और पत्थरों में दफन हो जाते थे। लेकिन वो बंदे खुदा उन पत्थरों में से भी फिर दोबारा होश में आने के बाद निकलता था और निकल करके कहता था कि ला इलाहा इल्लल्लाह पढ़ लो, कामयाब हो जाओगे। उनको हमने सैलाब से दफन कर, सैलाब से हलाक कर दिया। वलमू तफीकत, और पलटी हुई बस्तियों को अहवा गिराया, पलटी हुई बस्तियों को गिराया, हमने गिराया, अल्लाह ने गिराया। पलटी हुई बस्तियों से मुराद कौमे लूत है, जो बेहयाई के कामों में मुबतला थी, बेहयाई के कामों में मुबतला रही। और हमारे पैगंबर के बार बार दावत देने के बावजूद भी न बेहयाई के कामों से तौबा की, न कुफ्र से तौबा की। तो जब उन पर अजाब आया तो अल्लाह जल्ला जलालुहु वाम मनवालुहु ने हजरत जिब्रील अलैहिस्सलातु वस्सलाम को हुक्म किया। हजरत जिब्रील अलैहिस्सलातु वस्सलाम ने पूरी बस्ती को अपने पर के किनारे से यूं उठाया, पूरी बस्ती को, और उठा करके बिल्कुल ऊपर तक ऐसे ले गए आसमान और जमीन के बीच में, और वहां से यूं करके उनको उल्टा कर दिया। वो गिरे नीचे, नीचे गिरे, पूरी बस्ती गिरी, और फिर ऊपर से अल्लाह ताला शानहु ने पत्थरों की बारिश बरसाई। फजअलना आलियाह साफिलाह वअमतरना अलैहिम हिजारतम मिन सिज्जील मंदूद मुसव्वमतन इंद रब्बिक। इसलिए अल्लाह फरमाते हैं कि और पलटी हुई बस्तियों को, ये सद्दूम और सद्दूम के अलावा और छोटे छोटे शहर थे जो करीब करीब थे, तो ये पूरी एक बस्ती भी कह सकते हैं इसे, या अलग अलग बस्तियां भी कह सकते हैं, कौम एक थी। फगश्शाह मागश्शा, बस उन बस्तियों को ढांपा उस चीज ने जिसने ढांपा, पत्थरों ने ढांपा, पत्थर बरसे। और अल्लाह जल्ला जलालुहु आमन वालुहु ने ये जो इजमाल रखा है, वेग रखा है, वो खौफ पैदा करने के लिए, खौफ पैदा करने के लिए। जैसे एक तालिब इल्म से आप कहेंगे जो मेहनत नहीं कर रहा है, देख इम्तिहान आ रहा है और तुझे पता चलेगा कि मैं क्या करता हूं उस वक्त, वेग रखने इसमें खौफ और पैदा होता है। तो अल्लाह ने वेग रखा, फगश्शाह उसको ढांप लिया, उस पर छा गई वो चीज जो कि उस पर छा गई। फबिअय्यि आलाई रब्बिका ततमारा, बस यहां जाकर के वो सुहूफ़े इब्राहिम और सुहूफ़े मूसा का मजमून खत्म हो रहा है। अल्लाह जल्ला जलालुहु आमन वालुहु यहां पर एक सवाल पूछ रहे हैं पढ़ने वाले को, वलिद बिन मुगीरा को, हर काफिर को, हर मुसलमान को, क्यामत तक आने वाले इंसान को, कि ये जो मैंने मजमून बयान किया, कौन सा मजमून? अल्लाह की तौहीद का,
مرنے کے بعد کی زندگی کا، دوبارہ سزا اور جزا کے لیے اٹھائے جانے کا، سارے اتنے سارے دلائل کے ساتھ، اور پھر جن لوگوں نے انکار کیا ان کے سزا میں مبتلا ہونے کا، یہ نعمتیں ہیں یہ. میں قرآن کے ذریعے نعمتیں تم پر اتار رہا ہوں جس کے نتیجے میں تمہارے دل کی آبیاری ہو، دل کو جلا ملے اور تم ایمان قبول کر کے اچھے اچھے اعمال کی طرف آؤ اور اپنی جنت بنا لو. نعمتیں ہیں یہ. اور یہ بھی نعمت ہے کہ میں نے تم میں سید المرسلین کو بھیجا صلی اللہ علیہ وسلم، اور یہ بھی نعمت ہے کہ وہ تمہیں اچھی اچھی حکمت بھری باتیں بتلاتے ہیں، اور یہ بھی نعمت ہے کہ رات دن وہ تمہارے پیچھے لگے ہوئے ہیں. تو فبئی آلائی ربک تتمارا، تیرے پروردگار کی کون سی نعمت، نعمتوں میں سے کس نعمت کا تم انکار کرو گے؟ تیرے پروردگار کی کون سی نعمت میں تو جھگڑا کرے گا؟ تو جھگڑا آدمی کب کرتا ہے؟ جب انکار کرتا ہے کہ نہیں نہیں ہم نہیں مانتے. یہ جھگڑے کا یہ مطلب، نہیں ہم نہیں مانتے، ہم توجہ نہیں، یہ نعمت نہیں ہے ہمارے لیے، ہم قرآن وران ہمیں کچھ نہیں، ہمیں نہیں چاہیے. تو اتنی ساری نعمتیں تیری آخرت بنانے کے لیے ہم نے بھیجی ہیں، اور اس کے باوجود بھی تو توجہ نہیں کر رہا ہے، توجہ کر. اور اب جو ہے تینوں مضامین اچھی طرح سے بیان ہو گئے، رسالت بھی بیان ہو گئی اور توحید بھی بیان ہو گئی اور مرنے کے بعد کی زندگی بھی بیان ہو گئی. تو اب اخیر میں یہ چند آیات ہیں، چھ آیتیں ہیں بلکہ سات آیتیں، جن میں بہت مختصر نصیحت اسی سلسلے کی کر کے اللہ تعالی شانہ اس سورت کو ختم فرما رہے ہیں. ھذا نذیر من النذور الاولى، یہ ہمارا نبیوں کو بھیجنے کا سلسلہ بہت پہلے سے چلا رہا ہے، اور دنیا میں ڈرانے والے اور آخرت کا ڈر سنانے والے آتے رہے ہیں، کم و بیش 124,000 آ چکے ہیں. تو یہ جو ابھی آئے ہوئے ہیں یہ بھی ڈرانے والے ہیں، پہلے ڈرانے والوں میں سے، یہ بھی اسی چین کا ایک سلسلہ ہے. بحثی رسدی لائے تھے شریعت عیسیٰ و موسیٰ، مکمل دین لے کر ہیں محمد مصطفیٰ آئے. محمد اور آدم کا تعلق اس سے ظاہر ہے، وہ لے کر ابتدا آئے، یہ لے کر انتہا آئے. یہ ھذا نذیر من النذر الاولی، یہ کچھ ہٹ کر نہیں ہے، یہ کوئی جھوٹا نبی نہیں ہے، یہ میری طرف سے آنے والا جو سلسلہ تھا اسی میں سے ایک ہے. اور دیکھو یہ قیامت کی سب سے پہلی نشانی ہے، قیامت کی نشانیوں میں سے سب سے پہلی نشانی کون ہے؟ نبی صلی اللہ علیہ وسلم کی تشریف آوری. کیوں؟ اس لیے کہ عیسیٰ علیہ السلام آئے تو ابھی قیامت دور ہے، اس لیے کہ ابھی آخر الزمان، نبی آخر الزمان نہیں آئے. لیکن نبی آخر الزمان آ گئے، اس کا مطلب یہ کہ اب دوسرا کوئی نبی آنے والا نہیں ہے. آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، بوئستو انا وساعت کہتین، میں اور قیامت اس طرح ہے. کیا مطلب؟ کہ جیسے یہ دونوں ملی ہوئی ہے بس ایسی ہی آئی، کہ یہ قیامت جو ہے، قیامت وہ یہاں تھی، یہاں بہت دور تھی، بہت دور تھی، آدم آئے، فلا آئے، فلا آئے، فلا، اب میں آ گیا ہوں، یہاں میں آ گیا ہوں، تب قیامت اتنی رہ گئی. تو کہا ازفت العازفہ، قریب آنے والی، قریب آ پہنچی، قریب آنے والی، قریب آ پہنچی. ذرا تھوڑی توجہ. اب کوئی یہ کہے قرآن مجید کی بہت سی آیتوں کے اوپر یہ اشکال پیدا ہوتا ہے کہ قریب آنے والی آ پہنچی قرآن کہتا ہے، اور 1420 سال گزر گئے ابھی تو آئی ہی نہیں. قریب آنے والی آ پہنچی، ابھی تو آئی ہی نہیں. تو اصل میں دنیا جب شروع ہوئی تھی، دنیا جب شروع ہوئی تھی وہاں سے لے کر قیامت جتنی دور تھی، اس اعتبار سے اب قریب آ پہنچی. اور اس کی مثال جو ہے میں آپ کو دیتا ہوں کہ یہاں سے اگر ہم ننیٹن جانے کے لیے نکلیں، ننیٹن، اور ننیٹن یہاں سے آدھ گھنٹے کا راستہ ہے، آدھ گھنٹے کا راستہ، اور آدھے راستے پر پہنچ کر کے میں پوچھوں کہ بھائی کہاں تک پہنچے، تو کہ ابھی تو آدھے راستے پر پہنچے ہیں. اوہو، ابھی تو آدھے راستے پر پہنچے، ابھی تو آدھے راستے پر پہنچے. اس لیے کہ یہ آدھا راستہ جو ہے صرف اس جرنی میں دیکھا جا رہا ہے. لیکن یہاں سے ہم سفر کر کے انڈیا جا رہے ہیں، اور 10 گھنٹے کی فلائٹ ہے، 10 گھنٹے کی فلائٹ، और मैं पूछूं कि भाई कितना वक्त हो गया, तो मुझे बताया जाए कि 8.5 घंटे हो गए हैं, अब कितने बाकी है, 1.5 घंटे, 1.5 आवर, तो मैं कहूंगा चलो भाई बहुत अच्छा हो गया, पहुंच गए। तो आदम अली सलातो वस्सलाम से लेकर जो कियामत का फासला था उस एतिबार से हजारों साल गुजर गए, लाखों साल गुजर गए, अब बहुत बहुत तो 2000-3000 साल बाकी है। तो क्या अजीफतिल आजीफा, करीब आने वाली आ पहुंची, इक्तरब लिन्नास हिसाबहुम अता अमरुल्लाह, अजीफतिल आजीफा आ पहुंची है। लैस लहा मिन दूनिल्लाह काशिफा, अल्लाह के सिवा उसको कोई हटाने वाला नहीं है, जब वो आएगी कुछ नहीं कर सकोगे कयामत, इसलिए तैयारी करो। और ये जो कुरान तुम पर भेजा है और ये कुरान के अंदर जो आखिरत की बातें होती है कि मरना है, मरने के बाद जिंदा होना है, जिंदा होने के बाद उठाया जाएगा, अल्लाह के सामने खड़ा किया जाएगा, इस पर तुम ताज्जुब भी करते हो, बहुहील इजाम वही रमीम, पाउडर हो जाने के बाद हड्डियों को कौन दोबारा जिंदा करेगा, और आपस में हंसी मजाक भी करते हो कि यार अजीब वो गरीब बात करता है ये, तो अफमिन हादल हदीसे ताजबून, क्या तुम इस बात से ताज्जुब करते हो कि एक दिन आने वाला है कि तुमको दोबारा जिंदा करके उठाया जाएगा और अल्लाह के दरबार में पेश किया जाएगा। वह तदहकून वला तबकून, और तुम हंसते हो रोते नहीं, रोना चाहिए कयामत का जिक्र सुनकर, मगर तुम हंसते हो और रोते नहीं। वह अंतुम सामिदून, और तुम तकब्बुर करते हो, बड़ाई जिताते हो, आरोगंस बतलाते हो, और दूसरी तफसीर वह अंतुम सामिदून, और तुम गफलत में पड़े हुए हो। नहीं नहीं नहीं, इसको मानो इसलिए कि अकली दलाइल से हम साबित कर रहे हैं कि ऐसा होगा, और मान करके तौबा करो, और तौबा करके हमारी नसीहत को कबूल करो। हम तुम्हें कह रहे हैं कि फसजुदू लिल्लाहि वअबुदू, तुम अल्लाह को सज्दा करो और उसी की इबादत करो, झुक जाओ अल्लाह के सामने, अल्लाह के बनने का फैसला कर लो, दिल को भी झुका दो, दिमाग को भी झुका दो, सरेंडर कर लो, और अल्लाह ताला शानुहू का कलिमा पढ़ लो, और कलिमा पढ़ करके फैसला कर लो कि आज से उसी की इबादत में, उसी की मर्जी में, और उसी की रिजा को हासिल करने की खातिर, उसी की मोहब्बत को हासिल करने की खातिर जिंदगी गुजरेगी। अल्लाह ताला शानुहू हमें तौफीक अता फरमावे। और ये सूरतुन नज्म के जितने मजामीन बयान किए गए जो उसकी मर्जी के मुताबिक थी, अल्लाह ताला शानुहू हमारे कुलूब में उनको रासिख फरमा दे, और अल्लाह जल्ला जलालुहु वअम्मा नवालुहु हम सबको कुरान से, हमारी नस्लों को, हमारे अहलो अयाल को, हमारे मुहिब्बीन मोहसिनीन को कुरान से हकीकी माने में वाबस्ता फरमाए। अल्लाह ताला पढ़ने की तौफीक दे, मोहब्बत अता फरमाए, खूब पढ़ने की तौफीक दे, और अल्लाह ताला समझने की तौफीक दे, अमल करने की तौफीक दे। और आगे जो है सूरतुल कमर जो आइंदा हफ्ते इंशाल्लाह शुरू हो रही है, अल्लाह ताला उसे आसान फरमाए, और कुरान के का जितना हिस्सा भी बाकी रह गया है अल्लाह आसान फरमाए, और आफियत के साथ, आसानी के साथ, उम्र में, वक्त में, हिम्मत में, इल्म में बरकत देकर पूरा कराए। हम अल्लाह ताला शानुहू का सब मिलकर के शुक्र अदा करते हैं कि हम नालायकों को फिर एक और सूरत खत्म करने की सआदत अता फरमाई। व आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन, व सल्लल्लाहु अला नबीना محمد وعلى آله وأصحابه أجمعين الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسوله سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم يا مصرف القلوب صرف قلوبنا على طاعتك يا مقلب القلوب ثبت قلوبنا على دينك اللهم احفظنا من كل بلاء الدنيا وعذاب الآخرة اللهم أصلح لنا ديننا الذي هو عصمة أمرنا وأصلح لنا دنيانا التي فيها معاشنا وأصلح لنا آخرتنا التي إليها معادنا واجعل الحياة زيادة لنا في كل خير واجعل الموت راحة لنا من كل شر اللهم ثبتنا على الإيمان وأمتنا على الإيمان واحشرنا يوم القيامة مع المتقين مع الإيمان اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومن
مولاها اللهم وفقنا لما تحب وترضى اللهم رب ارحمهما كما ربياني صغيرا اللهم لا تؤمنا مكرك ولا تنسنا ذكرك ولا تهتك عنا سترك ولا تجعلنا من الغافلين اللهم اجعل وساوس قلوبنا خشيتك وذكرك واجعل همتنا وهوانا فيما تحب وترضى اللهم اشف مرضانا وارحم موتانا اللهم إنا نسألك حسن الختام والعفو عما سلف وكان اللهم إنا نعوذ بك من الجنون والجذام والبرس وسيئ الأسقام اللهم إنا نعوذ بك من الجنون والجذام والبرس وسيئ الأسقام اللهم إنا نعوذ بك من الجنون والجذام والبرس وكورونا فيروس وسيئ الأسقام اللهم إنا نسألك العفو والعافية في الدين والدنيا والآخرة اللهم اشفنا بشفائك وداوينا بدواء واغننا بفضلك عمن سواك اللهم اجعلنا ممن طال عمرهم وحسن عملهم اللهم إنا نسألك عيشة نقية وميتة سوية ومردا غير مخزٍ ولا فاضح توفنا مسلمين والحقنا بالصالحين واجعلنا لسان صدق في الآخرين واجعلنا من ورثة جنة النعيم واغفر لنا ولوالدينا ولأهلينا ولأساتذتنا ولمشايخنا ولمحبينا ولمحسنينا ولمن له حق علينا ولمن أوصانا بالدعاء ولجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب الدعوات اللهم كل خير لكل مسلم ومسلمة ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار رب اغفر وارحم وأنت خير الراحمين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين وآخر دعوانا أن الحمد لله رب العالمين برحمتك يا أرحم الراحمين.
پہلے میں نے عرض کیا تھا کہ پورے قرآن میں 14 سجدے ہیں ہمارے نزدیک, تو 14 سجدوں میں سے سب سے پہلا سجدہ یہ اترا تھا, سب سے پہلے سجدے کی آیت یہ اتری تھی مکی زندگی میں, اور آپ صلی اللہ علیہ وسلم نے پوری سورۃ النجم تلاوت کی, ایک ہی مجلس میں پوری سورۃ النجم تلاوت کی, اور تلاوت کرنے کے بعد آپ نے سجدہ فرمایا, تو اثر اتنا ہوا اس کا کہ مسلم غیر مسلم سبھی سب سجدے میں گر گئے, سب سجدے میں گر گئے, اور سوائے حضرت ابن مسعود فرماتے ہیں رضی اللہ عنہ کے سوائے ایک بوڑھے کے, امیہ بن خلف, اس میں تکبر اتنا تھا کہ اس پر بھی اثر تو ہوا سجدے کا, اس لیے اس نے بھی یوں مٹی اٹھائی اور پیشانی سے لگائی اور کہا کہ بس یہ کافی ہے, سجدہ ہو گیا میرا. تو بعض علماء نے لکھا ہے کہ اس مجلس میں جتنے کافر بیٹھے ہوئے تھے اور یہ سجدہ تو قہرن تھا اللہ کی طرف سے, مگر یہ جبرن جو سجدہ اللہ نے کروایا اس کی برکت سے بھی ان سب کو ایمان کی دولت سے نوازا گیا, اور وہ ایک جو جس نے سجدہ نہیں کیا. اس سے کیا ہمیں معلوم ہوا کہ ہماری روزمرہ کی زندگی میں بھی 3 طالب علم ہوتے ہیں, 2 غلطی کرتے ہیں, 3 بیٹے ہوتے ہیں, 2 غلطی کرتے ہیں, 3 غلطی کرتے ہیں, اور تینوں کو سمجھاتے ہیں کہ بیٹا یہ غلط ہے, تمہیں ایسا نہیں کرنا چاہیے تھا. وہ 2 قبول کر لیتے ہیں, جھک جاتے ہیں, مان لیتے ہیں, تیسرا سٹبن رہتا ہے. یہ توفیق سے محرومی کی چیزیں بن جاتی. اس سے جھکاؤ ہو, اپنی غلطی کا قبول, ہمبل آدمی رہے, ہیوملٹی کے ساتھ رہے, اس میں بہت فائدہ ہوتا ہے. تو بھائی سجدہ کر لینا سب. اور ایک اور بات بھی سن لو کہ سب کے ذمے سجدے بہت رہ جاتے ہیں, خاص طور پہ حافظوں کے ذمے, اور حافظوں کے ذمے بھی وہ سجدے تو باقی رہ جاتے ہیں جو پڑھنے کے زمانے میں ان کے ہوتے ہیں. کہتے کہ کریں گے کریں گے کریں گے, تو جو حفظ کلاس کے اساتذہ ہیں, حفظ کلاس کے اساتذہ, ان کو روزانہ پوچھ لینا چاہیے کہ بیٹا گزشتہ کل کے سارے سجدے تم نے کر لیے, نہیں کیے تو کہ پہلے کونے میں جا کر کے سجدے کرو پھر آؤ. بہت بڑی یہ خدمت ہو جائے گی, اس لیے کہ وہ ہزاروں کی تعداد میں ہو جاتے ہیں پھر کوئی نہیں کرتا, اور یہ عادت جب پڑ جاتی ہے پھر بعد میں عوام جو ہے وہ حافظ صاحب پڑھتے پڑھتے سجدہ فوراً کر لیتے ہیں, مگر وہ حافظ جی کو وہ لیٹر کی عادت پڑ جاتی ہے, وہ لیٹر ہی رہتا ہے پھر. اور سجدے کا اصل مزہ تو تبھی ہے کہ پڑھتے پڑھتے تلاوت روک دو اور سجدہ کر لو.